जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 MHz प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे र यसको पुनः प्रसारण तपाईँ शनिबार मध्याह सवा 12 बजेपछि सुन्दै आइरहनु भएको छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी महिलासँग सम्बन्धित विषयमा कुराकानी गर्ने गर्छौँ कार्यक्रममा अक्सर हामी आमा छोरीसँग कुराकानी गर्ने गर्छौँ कहिलेकाहीँ हामी महिलासँग सम्बन्धित विषयमा रहेर अगुवा महिलाहरूसँग पनि छलफल गर्ने गर्छौँ विशेष गरेर नेपाली महिलाहरूको अवस्था विगतमा कस्तो थियो अहिले कस्तो छ र अब के हुनु जरुरी छ यिनै प्रश्नहरूको खोजी गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो छोरी भएर जन्मिएको प्रति प्रत्येक छोरीहरूलाई आफ्नो जीवनप्रति गर्व गर्न प्रेरित गर्नु कार्यक्रमको अर्को एउटा उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा पनि मसँग एकजना अतिथि हुनुहुन्छ राधिका गौतम बुनु हुनुहुन्छ पेसाका हिसाबले उहाँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ स्वास्थ्य परिचारिका अर्थात् नर्स हुनुहुन्छ शुक्ला गण्डकी नगरपालिकाको स्वास्थ्य शाखामा रहेर आमा सुरक्षा र परिवार नियोजन सम्बन्धी कार्यक्रम चाहिँ उहाँले हेरिरहनु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ यहाँलाई कार्यक्रममा
हजुर धन्यवाद अस्मिता बहिनी
यस कार्यक्रममा हामी महिलाहरूसँग सम्बन्धित रहेर कुराकानी गर्ने प्रयास गर्छौँ तपाईँ विशेष गरेर महिलाहरूको स्वास्थ्य सँग सम्बन्धित रहेर लामो समयदेखि काम गरिरहनु भएको छ सेवा प्रदान गरिरहनु भएको छ अहिले त आमा सुरक्षा त्यसै गरेर परिवार नियोजन सम्बन्धी कार्यक्रममा पनि तपाईँ भूमिका निभाइरहनु भएको छ के छ अनुभव अलिकति महिला दिदीबहिनीहरूको स्वास्थ्य सँग सम्बन्धित विषयमा नै हामी सुरुमा कुराकानी गरौँ न
हजुर म अब स्वास्थ्य क्षेत्रमा म सरकारी सेवामै लागेको 10 वर्ष पुरा भएर 11 वर्ष लाग्यो परिचारिकाको रूपमा चाहिँ हस्पिटल पिएचसी हेल्पपोस्ट लेभलमा काम गर्दै अहिले चाहिँ नगरपालिकाको स्वास्थ्य शाखामा काम गर्ने अवसर पाएको छु अब नेपाली आमाहरूको अवस्था कस्तो छ भनेर त हामीले बयान गरिरहनु पर्ने नै छैन त्यही माथि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएपछि स्वास्थ्य अवस्था भन्यो भने विश्वका जति पनि महिलाहरू छन् तीमा सबैभन्दा स्वास्थ्यमा एकदमै दुःख पाएका स्वास्थ्य अवस्था कमजोर भएका जुन आमाहरू छन् उनीहरूको अवस्था त एकदमै यो बयान गर्दाखेरि आफूलाई पीडा हुने खालको छ नेपालको अवस्था हेर्दाखेरि
विश्वमै नेपाली महिलाहरूको नेपाली आमाहरूको स्वास्थ्य अवस्था चाहिँ नाजुक छ भन्ने जानकारी हामीलाई दिनुभयो तपाईँ आमा सुरक्षा कार्यक्रमसँग सम्बन्धित हुनुहुन्छ यो आमा सुरक्षा कार्यक्रम भन्नाले चाहिँ के बुझिन्छ यो कस्तो किसिमको कार्यक्रम हो
आमा सुरक्षा भनेको चाहिँ यो आमा र बच्चासँग सम्बन्धित कार्यक्रम हो जुन आमा बन्न तयार भएको एउटा महिला हुन्छ जस्तै 15 वर्षदेखि 49 वर्षभित्रमा आमा बन्न तयार भएको उसको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित कुराहरू चाहिँ यस कार्यक्रमभित्र पर्छन् जसमा अब उसको महिनावारी उसको के अरे विवाहवारी उसको परिवार नियोजनका कुराहरू उसका गर्भवती हुने बच्चा जन्माउने बच्चा हुर्काउने नयाँ जन भर्खरै जन्मेका बच्चाहरूको स्याहार सुसार यावत कुराहरू चाहिँ आमा सुरक्षाभित्र पर्ने गर्छ
सँगसँगै परिवार नियोजन कार्यक्रम पनि यहाँहरूको छ होइन। नेपाली महिलाहरूको स्वास्थ्य अवस्थासँग एकदमै जोडिएको विषय पनि हो परिवार नियोजन। विशेष गरेर तपाईँले अघि नै भन्नुभयो पटक पटक होइन, नेपाली महिलाहरूको स्वास्थ्य अवस्था यति नाजुक छ जसको बयान गर्न चाहिँ सकिँदैन। खासमा चाहिँ नेपाली महिलाहरूले भोगिरहेका मुख्य स्वास्थ्य समस्याहरू चाहिँ कस्ता कस्ता छन्?
जस्तो अब सुरुमै भन्यो भने म जब आमा बन्न तयार हुँदै हुन्छ एउटा महिला महिनावारी हुन्छ, उसको महिनावारीको त्यो जुन सरसफाइ छ त्यो नै छैन। हामीले के अरे छोरीले भाँडा माझ्नुपर्छ, छोरीले लुगा धुनुपर्छ, ठुलो मान्छेको अगाडि झुकेर बोल्नुपर्छ भन्ने कुरा हाम्रो आमाहरूले हाम्रो हजुरआमाले हामीलाई सिकाउनु भएको छ भने तिम्रो स्वास्थ्यमा यो परिवर्तन आउँछ है, यो बेलामा तिमीले यो बेलामा यो केयर गर्नुपर्छ भनेर चाहिँ सिकाएको अवस्था छैन। जसको कारणले गर्दाखेरि अब बच्चीहरू भर्खरै महिनावारी हुन्छन्, उनीहरूलाई आफ्नो के अरे उसको सुरक्षा कसरी गर्ने, त्यो बेलामा के चेन्ज आएको, त्यो सरसफाइ कसरी गर्ने भन्ने कुरा थाहा छैन। अब उनीहरूलाई चाहिँ जस्तै छाउपडी भनेर भनिराखेको छ सुदूरपश्चिममा पनि, त्यस्तै अहिले हाम्रो यहाँ पनि छ। छाउपडीको नाम दिएको छैन तर हाम्रोमा पनि त्यो मुठ चाहिँ व्यवस्था चाहिँ छ। बारेर बस्नुपर्ने, उसले छुनु नहुने, भान्सामा जानु नहुने, अनि उसले अब सरसफाइका सधैँ प्रयोग गर्ने सामानहरू प्रयोग गर्न नहुने, उसले युज गर्ने सामान छुट्टै राख्नुपर्ने होइन, उसले अब प्याड के सबैले देख्ने गरी सुकाउन नहुने, यस्ता कुराहरू छ नि जसले गर्दाखेरि उसको स्टार्टिङमै चाहिँ उसको के अरे स्वास्थ्य चाहिँ बिग्रिसकेको हुन्छ भने ऊबाट अब ऊ आमा बन्छ, त्यसपछि आमा बनिसकेपछि उसले जन्माउने सन्तान कस्तो होला हामी आफै त्यसको कल्पना गरौँ।
पक्कै पनि महिनावारीको कुरा गर्नुभयो होइन, महिलाहरूको जस्तै आमा बन्ने एउटा सुरुवात महिनावारी जब हुन्छन्, त्यसपछि हाम्रो विभिन्न हाम्रो चालचलन पहिलेदेखि चलिआएको चालचलन त्यो भोग्नु त छँदैछ होइन। पहिलोचोटि महिनावारी हुँदा तपाईँले भन्नुभयो उसलाई सिकाइएको हुँदैन, के भएको होला, एउटा डर अत्यास जस्तो, त्यसपछि पनि छुट्टै लगेर राखिदिँदाखेरि मैले के अपराध नै गरेछु कि जस्तो अपराध बोध नै गर्ने खालको, छोरी भएर किन जन्मिएछु भन्ने खालको सम्म अनुभूति हुने गरी अहिलेसम्म पनि हामीले चाहिँ सहिरहेका छौँ होइन। यसले असर पुर्याउँछ भनेर पनि भन्नुभयो, अलिक अझै डिटेलमा गएर अहिलेका आमाहरूलाई तपाईँले दिने सुझाव चाहिँ के हुन्छ, जसको छोरी चाहिँ किशोरी हुनुहुन्छ, छोरी हुर्काउँदै गरेको आमाहरूलाई चाहिँ तपाईँले महिनावारीका बेलामा चाहिँ यस्तो यस्तो कुरामा चाहिँ ध्यान दिनुहोस् है आफ्नो छोरीको स्वास्थ्यलाई लिएर भन्ने कुराहरू चाहिँ के हुन सक्छ?
महिनावारी हुँदै गर्दाखेरि त्यो किशोरीमा चाहिँ उसको शारीरिक परिवर्तन त भएकै छ, उस सँगसँगै उसलाई चाहिँ मनोवैज्ञानिक परिवर्तन पनि भइरहेको हुन्छ होइन। यो बेलामा चाहिँ उसलाई अलिकति सपोर्ट ढाडसको आवश्यकता पर्दछ। त्यसको लागि चाहिँ मैले आमाहरूलाई के भन्छु भने जसरी तपाईँले ठुलाबडालाई सम्मान गर्नुपर्छ, छोरीले यो घरको नियमहरू यसरी पालना गर्नुपर्छ भनेर सिकाउनुहुन्छ, त्यस्तै तिमीले सफा प्याड लगाउनुपर्छ, तिमीले आरामदायी बेडमा सुत्नुपर्छ, तिमीले गरुङ्गो कामहरू गर्नुहुन्न, तिमीले यो बेलामा पौष्टिक खानेकुराहरू खानुपर्छ भनेर चाहिँ आमाले छोरीको सपोर्ट गर्नुपर्छ। त्यो चाहिँ हाम्रो छैन, हाम्रो समाजमा कहीँ कतै कुनै आमाले पनि सिकाएको छ भन्ने चाहिँ मलाई लाग्दैन। त्यो यो चाहिँ एकदमै मैले देखेको चाहिँ आमाले छोरीलाई चाहिँ सिकाउनु नै पर्ने छ, उसको पोषण, उसको हाइजिन, अनि उसको के अरे अरू व्यक्तित्व विकास, अनि त्यसपछि उसलाई परिवारबाट सेपरेट गरेर होइन कि परिवारमा आबद्ध गराएर परिवारसँगै लगेर चाहिँ उसको मनोवैज्ञानिक पनि बढाउनु पर्ने हुन्छ।
यस्तो बेलामा महिनावारी भएको बेलामा ध्यान पुर्याउन सकिएन भने स्वास्थ्यमा विभिन्न खालका असरहरू देखिन्छन् भन्नुभयो होइन, कस्ता कस्ता असरहरू चाहिँ यसले पुर्याउँछ?
यो बेलामा ध्यान नदिँदाखेरि जस्तै हामीले के अरे समयमा प्याड चेन्ज नगर्ने, अनि त्यसपछि हामीले लगाएका कपडाहरू धोएर घाममा नसुकाउने गर्दाखेरि चाहिँ हाम्रो जुन गुप्ताङ्गमा सङ्क्रमण हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ उसको मूत्र प्रणाली, उसको पाठेघरदेखि लिएर उसको शरीरको सम्पूर्ण अङ्गमा चाहिँ त्यसले गर्दाखेरि सङ्क्रमण हुनसक्छ, जसको कारणले गर्दाखेरि ऊ गएर पछि गर्भवती हुनलाई चाहिँ के अरे नहुने बाँझोपनका समस्याहरू आउन सक्ने, भोलि गएर सेतो पानी बग्ने, अनि त्यसपछि महिनावारीमा विभिन्न समस्याहरू देखिने, अनि त्यसपछि पछि त्यो सरसफाइको कारणले गर्दाखेरि उसको त्यहाँ घाउहरू भएको कारणले गएर पछि पाठेघरको क्यान्सरहरू हुने जस्ता समस्याहरू पनि देखा पर्न सक्छन् दीर्घकालीन रूपमा।
हजुर, त्यसपछि जब विवाह हुन्छ होइन, विवाहपछि एउटा महिलाले ध्यान दिनुपर्ने कुराहरू, एउटा स्वस्थ आमा बन्नको लागि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्छन् होला?
अब विवाह पछि सबैभन्दा ठुलो कुरा प्लान हो हैन अब मैले कहिले विवाह गर्ने मैले कहिले सन्तान जन्माउने या नजन्माउने हैन जन्माए भने मैले कतिको अन्तरमा जन्माउने हैन भन्ने कुरा चाहिँ उसको कसैको पनि केटी मान्छेको डिसिजन गर्न सक्नु पर्छ र उसले आफ्नो श्रीमानलाई यो गराउँ है भनेर बुझाउन सक्नु पर्ने हुन्छ तर हाम्रो चाहिँ त्यो प्लान छैन उ थाहै नपाइकन गर्भवती हुन्छ अनि उसलाई गर्भ जाँच गर्नुपर्छ मैले गर्भवती अवस्थामा यस्तो स्याहार गर्नुपर्छ भन्ने कुरा चाहिँ उसलाई थाहै हुँदैन थाहा नभई नभई उसले एउटा सन्तान जन्माउन पुग्छ होइन अनि जुन सन्तान जन्माउने बेलामा पनि फेरि के हुन्छ त म हस्पिटल जानुपर्छ मैले हस्पिटलबाट यस्तो सेवाहरू पाउँछु मैले यो बेलामा यो गर्नुपर्छ भन्ने कुरा न उसले बुझेकी हुन्छ न उसलाई कसैले परिवारका सदस्यले बुझाउने कोसिस गर्छन्
यस्ता विषयहरू महिनावारीका परिवार नियोजनका विषयहरू जस्तो लाज मानेर पछाडि राखिन्छ तर त्यसले हाम्रो दैनिक जीवनमा हाम्रो स्वास्थ्यमा कसरी खेलबाड गरिरहेको हुन्छ होइन असर पुर्याइरहेको हुन्छ यसलाई चाहिँ अलिकति छलफलको विषय अथवा लाज नमानिकन सेयर गर्न सक्ने विषय चाहिँ बनाउनु पर्ने हो यो चाहिँ कस्तो छ
यो चाहिँ एकदमै हो अब कुनै छोरीले म के अरे नछुनी भएँ भनेर भन्न लाज मानेको अवस्था हुन्छ कुनै बुहारीले म प्रेग्नेन्ट भएँ भनेर परिवारमा भन्न नसकेको अवस्था छ होइन अब कसैलाई कुनै अब महिला सम्बन्धी समस्या देखियो भने उसले निर्धक्कसँग गएर उसले यतिसम्मकै परिवारमा के अरे साथीसँग त टाढेको कुरा स्वास्थ्य कर्मीसँग गएर पनि मलाई यो समस्या भएको भनेर उसले भन्न हिचकिचाइरहेको अवस्था छ होइन जसलाई यो चाहिँ के यो महिलाहरूलाई आमाले एउटा त त्यही अनुसार स्कुलिङ भएन तिमीहरूले खुलस्तसँग यो कुरा निर्धक्कसँग भन्नुपर्छ यो के अरे कुरा गर्नलाई डराउनु हुँदैन लाज मान्नुपर्ने कुरा होइन भनेर सिकाउन सकिएन स्कुलिङ नै भएन त्यो सम्बन्धी अर्को कुरा हाम्रो समाजले कुनै पनि महिलाहरूको समस्या यस्तो हो भन्दाखेरि चाहिँ उसले बुझिदिने अवस्था छैन सुनिदिने अवस्था छैन जसको कारणले गर्दाखेरि उनीहरूले भन्दैनन् नभनेकै कारणले गर्दाखेरि कयौँ आमाहरू चाहिँ गर्भवती हुँदाखेरि दीर्घ रोगी भएका होइन गर्भवती सुत्केरीकै कारणले मृत्युको के अरे वरण गर्नु परेको अनि बच्चाहरू जन्मिन नपाउँदै जन्मिसकेपछि बच्चाहरू चाहिँ अकालमा मर्नु परेको यावत समस्याहरू छन्
पक्कै पनि र परिवार नियोजनसँग सम्बन्धित कार्यक्रममा पनि हुनुहुन्छ परिवार नियोजन सम्बन्धी अहिले यो शुक्ला गण्डकी क्षेत्रका महिलाहरूको बुझाइ कस्तो छ अनि अर्को कुरा चाहिँ परिवार नियोजन भन्ने बित्तिकै परिवार नियोजनका लागि हामीले जुन जुन साधनहरू चाहिँ अप्नाउँछौँ तिनले चाहिँ हाम्रो स्वास्थ्यमा असर गर्छ भन्ने खालको एक किसिमको बुझाइ छ यसमा कतिको सत्यता छ यो कतिको जरुरी छ यो बताइदिनुहोस् न
तपाईँको बुझाइ तपाईँले जुन सुन्नु भएको छ त्यो एकदमै 100% साँचो हो हाम्रा यहाँका दिदी बहिनीहरू मात्रै नभएको नेपालका सबै ठाउँका मैले जति पनि ठाउँमा गएर स्वास्थ्य सेवा दिने गरेको छु मैले बुझ्ने गरेको छु त्यहाँ देख्दाखेरि के हुन्छ भने कुनै पनि आमाले मलाई परिवार नियोजनको यो साधन चाहिँ उपयुक्त होला भनेर उसले एउटा त पहिलो सुरुमा उसले डिसिजन लिनै सक्दैन स्वास्थ्य कर्मीले यो गर्दाखेरि ठिक होला तपाईँलाई भनेर दिएको हुन्छ त्यसपछि उसले जब प्रयोग गर्छ नि उसले कुनै पनि आमाले चाहिँ त्यो साधनको बारेमा चाहिँ पोजिटिभ लिएको पाउँदिनँ मैले उसको बुझाइ चाहिँ के छ भने के अरे वास्तविकता के हो भनेर उसले स्वास्थ्य कर्मीसँग आएर सल्लाह लिन हिचकिचाउँछ उसले सोध्न डराउँछ लाज मान्छ अनि उसले चाहिँ गाउँमा सुन्छ जुन गाउँमा अनर्गल प्रचार प्रसार हुन्छ नि जस्तै एउटा के अरे डिपो लगाएको महिलालाई खुट्टामा काट्यो भने डिपोै लगाएर काट्यो होला भन्नेसम्मको उनीहरूको चाहिँ के अरे अड्कलबाजी हुन्छ अनि उनीहरूलाई चाहिँ उसले यस्तो अरे भनेर गाउँभरि नै त्यो फिजेको छ जसले गर्दाखेरि उनीहरूलाई त्यसैसँग त्यसलाई चाहिँ के अरे ऊ गरेर हेर्छन् होइन अलिकति नेगेटिभली हेर्ने चाहिँ चलन छ तर त्यो होइन कि अहिले पनि यहाँको स्थिति हेर्ने भने जस्तै एउटाले आइसिडी लगाउन आयो भने अनि आइसिडीको बारेमा हामीले सम्पूर्ण कुरा भन्यौँ अनि लगाउनु तपाईँले लगाउनुहुन्छ भनेर सोध्यो भने होइन म घरमा सोधेर आउँछु मैले मात्रै भनेर हुँदैन श्रीमानले भने भन् श्रीमानलाई सोध्नुपर्छ भन्छ कसैलाई लगाउनुहोस् यो राम्रो छ भनेर लगाएर पठाइन्छ भने भोलिपल्ट मलाई झिक्दिनुहोस् यो साधन भनेर आउँछ किन झिक्नु पर्यो भन्दा मलाई श्रीमानले गाली गर्नुभयो यो प्रयोग गरेर त मलाई के अरे यो समस्या भयो भनेर उनीहरूले जुन त्यो परिवार नियोजनको साधन प्रयोग गर्दाखेरि त्यो समस्या हुँदै हुँदैन तर त्यो अवस्थामा पनि उनीहरूले चाहिँ यो समस्या भयो मलाई भनेर आएको छ जुन त्यो चाहिँ के हो त भने गलत बुझाइ हो एउटा त अर्को उनीहरूलाई प्रसार प्रसार जनचेतनाको अभाव हो भन्ने लाग्छ मलाई
हजुर वास्तवमै चाहिँ यी साधनहरूले पुर्याउने असर त्यति गम्भीर हुन्छन् कि हुँदैनन् जस्तै मोटोपन सम्बन्धी समस्या हुन्छ भनिन्छ होइन तपाईँले भन्नुभयो कुनै कुनै साधनहरूले चाहिँ कस्तो छ समाजमा भने बाजुपन पनि ल्याउन सक्छ है यो युज नगर भन्ने खालको पनि छ
जसरी परिवार नियोजनको साधन नअपनाउँदाखेरि के हुन्छ भने उसको जन्मान्तर चाहिँ रहँदैन होइन उसले चाहिँ अनिश्चित बच्चा जन्माउनु पर्ने हुन्छ अथवा अनिश्चित गर्भपतन के अरे गर्भ धारणको कारणले गर्भपतन गराउनु पर्ने अवस्था हुन्छ जति गर्भपतन गराउँदाखेरि उसलाई के अरे शारीरिक स्वास्थ्यमा असर पर्छ नि, जति उसले धेरै बच्चा सन्तान जन्माउँदाखेरि उसलाई असर पर्छ नि, त्योभन्दा कयौँ गुणा कम चाहिँ परिवार नियोजनको साधन प्रयोग गर्दाखेरि असर हुने हो। सानो ठुलो असर त सबै साधनमा छन् होइन, किनभने कतिपय साधन हर्मोनल छन् भने कतिपय साधनहरू नन हर्मोनल छन्, जसले गर्दाखेरि समस्या त आउँछ नै, तर तुलनात्मक रूपमा समस्या कति हो भन्ने कुरा चाहिँ हामीले बुझेका छैनौँ। जति हाम्रो जसमा प्रसार प्रसार भएका छन् यो साधनले समस्या हुन्छ, मोटोपन हुन्छ, बाँझोपन ल्याउँछ भनेर जुन के अरे प्रसार गरिएको छ त्यो चाहिँ गलत हो। यी साधनहरूले जतिसम्म जहाँसम्म लाग्छ यिनीहरूले चाहिँ फाइदा नै हुन्छ। मैले पढे अनुसार, मैले बुझे अनुसार र मैले जुन जुन आमाहरूमा प्रयोग गरेर हेरिएको छ नि, त्यो अनुसन्धानलाई हेर्दाखेरि चाहिँ यसका बेफाइदा भन्दा फाइदा नै बढी
धेरै छन्। पहिले चाहिँ महिलाहरूको समस्या के हुन्थ्यो भने परिवार नियोजनका साधनहरू त्यति धेरै उपयोग गरिन्थेन होइन, त्यसपछि धेरै सन्तान जन्माउने अझै हाम्रो समाजमा अहिलेसम्म पनि त्यो छ, छोरा चाहिँ हुनुपर्छ भनेर, छोरा नजन्मिँदासम्म सन्तान जन्माइरहने त्यो खालको एउटा अवस्था थियो। अहिले आएर चाहिँ पेटमा नै भ्रूण चाहिँ पहिचान गरेर, लिङ्ग पहिचान गरेर छोरी भए चाहिँ गर्भपतन गर्ने अहिले चाहिँ समस्या छ। अघि तपाईँले भन्नुभयो गर्भपतन गर्दा पनि महिलाको स्वास्थ्यमा चाहिँ धेरै असरहरू चाहिँ परिरहेको हुन्छ भनेर, गर्भपतन जसरी भइरहेको छ वैधानिक रूपमा अवैध रूपमा होइन, त्यसलाई कमी गर्नको लागि, त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि चाहिँ एउटा स्वास्थ्य कर्मीको भूमिका कस्तो हुन्छ?
तपाईँले ठिक कुरा भन्नुभयो, गर्भपतनले आमाको स्वास्थ्यमा चाहिँ यति नराम्रो असर पुर्याउँछ कि उसको तुरुन्तै देखिने असरहरूमा उसलाई गर्भपतनका कारणले सुरक्षित गराओस् त राम्रो हो होइन, तर त्यो पनि उसले जीवनभरिमा यदि इमर्जेन्सी पर्यो, कुनै अवस्था के अरे उसको आमा र अथवा बच्चाको स्वास्थ्यमा नराम्रो असर पर्यो, त्यो अवस्थामा चाहिँ उसले जीवनभरिमा दुईचोटि वा सोभन्दा बढी चाहिँ गर्न सक्दैन, उसले दुईचोटिसम्म गराउन सक्छ होइन, त्यो पनि सुरक्षित तरिकाले डक्टरको सल्लाह लिएर, स्वास्थ्यकर्मी तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाह लिएर उसले गराउन सक्यो, त्योभन्दा बढी चाहिँ उसले गरायो भने उसको चाहिँ असुरक्षित गराउने चाहिँ बढी छ त्यही माथि पनि होइन। असुरक्षित गराएको तुरुन्तै रगत बग्ने, धेरै रगत बग्ने, संक्रमण हुने, तुरुन्तै देखिने समस्या भयो भने दीर्घकालीन रूपमा चाहिँ पाठेघरको क्यान्सरहरू हुने, लामो समयसम्म के अरे ब्लिडिङ भइराखेर चाहिँ के अरे उसलाई रगत दिनुपर्ने अवस्था हुने, अनि अन्य दीर्घकालीन संक्रमणहरू हुने पनि के अरे अवस्था छ। र त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ भने, जुन परिवार नियोजनको साधन छ नि, परिवार नियोजनको साधनको बारेमा चाहिँ उसलाई के अरे अलिकति जनचेतना जगाउने, समाजमा के अरे आमा समूहमा गएर, स्कुलहरूमा विद्यालयमा गएर किशोरीहरूलाई यस बारेमा चाहिँ चेतना जगाउन सकियो भने गर्भपतन भन्दा परिवार नियोजनको साधन प्रयोग गर्नु चाहिँ उचित हो है भन्ने कुरा चाहिँ बुझाउन सकियो भने योबाट आउने समस्या चाहिँ कम हुन्छ।
तपाईँ सुनिरहनु भएको छ कार्यक्रम आमाका कथा छोरीका सपना, र कार्यक्रममा हामी छलफल गरिरहेका छौँ स्वास्थ्यकर्मी राधिका गौतम बुनुसँग। उहाँको पेसासँग सम्बन्धित रहेर, नेपाली महिलाहरूको स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेर हामीले कुराकानी गरिसकेका छौँ। अब हामी केही उहाँका व्यक्तिगत कुराकानी गर्नेछौँ। हजुर, तपाईँको बाल्यकाल चाहिँ कसरी बित्यो, अलिकति बाल्यकालको स्मरण गरिदिनुहोस् न।
मेरो बाल्यकालको कुरा गर्दाखेरि म चाहिँ एउटा निम्न वर्गीय परिवारमा गाउँमा जन्मेको छोरी हो। म सानो छँदै, म 9 क्लासमा छँदा नै मेरो बाबा चाहिँ बितेर जानुभयो। बाबाको पछि चाहिँ मेरो मम्मीले नै बाबा आमा दुवैजनाको भूमिका चाहिँ निभाउनु भयो। त्यो सम्झिँदाखेरि त मेरो बाल्यकाल चाहिँ अति नै सङ्घर्षपूर्ण थियो।
हजुर, दिदी बहिनी दाजुभाइ परिवारमा को को हुनुहुन्थ्यो?
मेरो परिवारमा 3 जना छोरा 1 जना छोरी थिए, तर मेरो 2 जना भाइहरू चाहिँ बाल्यकालमै एउटा एक्सिडेन्ट भएर भाइहरू चाहिँ गुमाएँ मैले।
हजुर,
अनि मेरो दाई र म 2 जना मात्रै छौँ अहिले चाहिँ।
हजुर, त्यति बेला घरमा होइन, त्यस्तै गरेर समाजमा एउटा छोरीका रूपमा हुर्काउँदै गर्दा, म चाहिँ छोरी भएर यो कुरा भयो भन्ने खालको त्यति अलिकति विभेद नै छ अहिलेसम्म भने, त्यतिखेर त अझै बढी थियो होला होइन। त्यस्तो कुरा चाहिँ कतिको अनुभूति गर्नुभयो? हाम्रो संस्कारले, हाम्रो चालचलनले, अघि नै हामीले कुराकानी गऱ्यौँ होइन, छोरीका रूपमा हुर्कनलाई चाहिँ कति गाह्रो छ भन्ने कुरा, त्यस्तो अनुभव चाहिँ कतिको गर्नुभयो त्यो बेलामा र अहिले, कति फरक छ भनेर तुलना गर्नको लागि पनि हो यो प्रश्न चाहिँ।
म छोरी भए भन्ने कुरा चाहिँ मलाई कहाँनिर अनुभव भएको थियो भने म छोरीकै कारणले यस्तै छु भन्ने चाहिँ म जब स्कुल जान्थेँ दादाहरूसँग जान्थेँ आउँथेँ स्कुलबाट दादाहरूसँग उनीहरू बल लिएर खेल्न जान्थे होइन साथीहरूसँग के अरे घुम्न जान्थे त्यो बेलामा म रातिसम्म उनीहरू गरेर आउँथेँ म घरमा आउँदाखेरि छोरी मान्छे आउने यही टाइम हो भनेर मम्मीले भन्नुहुन्थ्यो अनि त्यसपछि दादाहरू जस्तै खेल्ने तिमी बल खेल्न मिल्छ तिमी खेल्ने होइन आऊ तिमी यहाँ तरकारी काट्देऊ त मलाई पानी भरिदेऊ त भनेर मम्मीले भन्थ्यो ए भनेपछि छोरी भनेको त घरमा तरकारी काट्ने पानी भर्ने यस्ता घरका कामहरू गर्ने रहेछ बाहिरतिर निस्किन नहुने पो रहेछ कि भन्ने चाहिँ मलाई त्यो बेलामा लाग्थ्यो होइन
त्यति बेला त्यस्तो थियो होइन त्यो हामी सबैले भोग्यौँ अहिले आउँदा चाहिँ हामीले भोगेको बाल्यकाल हामीले भोगेका ती भोगाईहरू हामीले महसुस गरेको विभेद त्यस्तै छ अहिले समाजको स्थिति कि केही बदलिएको पाउनुहुन्छ
थोरै बदलिएको चाहिँ हो तर समानता चाहिँ अझै पनि छ जस्तो चाहिँ मलाई लाग्दैन है हाम्रो हामीलाई जुन टाइपले स्कुलिङ गरिन्थ्यो तिमी छोरी हौ है तिमीले यति यो गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर हामीलाई सिकाइन्थ्यो अब छोरोलाई चाहिँ छुट हुन्थ्यो कतिपय कुरा गर्दा ऊ त छोरो हो नि त उसले त गर्न पा हुन्छ यस्ता कुरा भनेर गरिन्थ्यो त्यो अझै पनि हाम्रो समाजमा हाम्रो मम्मीहरूमा हाम्रो आमाहरूमा सबैमा अझै पनि देखिन्छ थोरै चाहिँ जस्तै अहिले चाहिँ पहिला के थियो छोरोलाई बोर्डिङ पठायो भने छोरीलाई स्कुल पठाउने चलन थियो अहिले चाहिँ दुवैलाई बोर्डिङ नै पठाउने अथवा दुवैलाई स्कुल नै पठाउने चलन छ अब छोरीले चाहिँ नपढे पनि हुन्छ छोरोले चाहिँ पढ्नुपर्छ जाऊ बाबु स्कुल भन्ने जुन थियो त्यो अहिले छैन अहिले अब के अरे खाएको खाना छोरोले पनि माझ छोरीले पनि माझ थाल दुईजनाले माझ्नुपर्छ भनेर सिकाइएको छ अहिले चाहिँ है पहिला हाम्रो पालामा छोरीले हो जाऊ त्यो भाँडा माझ जाऊ भन्थ्यो दादा खेल्न जाँदाखेरि हामीलाई भाँडा माझ्न लगाइन्थ्यो अहिले चाहिँ त्यो छैन दुवैजनाले आफूले खाएको थाल माझेर जाऊ भन्ने सम्मको संस्कार चाहिँ डेभलप भएको छ
हजुर अहिलेका छोरीहरूले चाहिँ पहिलेका छोरीहरूले भन्दा धेरै नै अवसर चाहिँ प्राप्त गरेका छन् र त्यसलाई चाहिँ सदुपयोग गर्न
अलिकति सदुपयोग गर्न नसकेको हो कि भन्ने बुझिन्छ जस्तै अब यो सामाजिक सञ्जालहरूको चाहिँ प्रयोग चाहिँ अलिक विकृतिपूर्ण रहेको छ अनि उनीहरूले जुन छुट पाएका छन् जुन के अरे अवसर पाएका छन् नि त्यसलाई युटिलाइज गर्न सकिरहेका छैनन् जसले गर्दाखेरि कुलतमा फस्ने होइन त्यो दुर्व्यवहारहरूमा चाहिँ लाग्ने त्यस्तो चाहिँ भएको छ
अझै पनि तपाईँले भन्नुभयो अहिले कमसेकम घरभित्र छोरीलाई पनि छोरीलाई जसरी पहिला चाहिँ तिमीले घरभित्रको काम गर्नुपर्छ छोरालाई चाहिँ बाहिर निस्कँदा पनि छोड्थ्यो त्यो स्थितिबाट चाहिँ हामी अलिअलि मुक्त हुन खोज्दैछौँ र अझै पनि छोरा र छोरीलाई सिकाइने सिकाइहरू संस्कारगत कुराहरूमा अझै पनि केही न केही विभेद चाहिँ बाँकी नै छ होइन ती कुराहरूलाई चाहिँ हामीले तोड्न जरुरी छ लैङ्गिक रूपमा हामी समान स्थितिमा पुग्नका लागि छोरी भएर जन्मिएकोमा प्रत्येक छोरीहरूले चाहिँ म छोरी भएर जन्मिनु मेरो भाग्य हो भनेर महसुस गर्नको लागि चाहिँ अझै के हुन जरुरी छ जस्तो लाग्छ
अझै पनि अब छोरीले चाहिँ म पनि के अरे यो समाजको महत्त्वपूर्ण मेम्बर हो होइन म पनि छोरा समान केही गर्न सक्छु भन्ने कुरा चाहिँ उसले गर्नको लागि चाहिँ महसुस गर्नको लागि सबैभन्दा पहिलो कुरा त उसको आमाले चाहिँ उसलाई बुझाउनु सक्नु पर्यो अनि त्यसपछि उसलाई जुन हाम्रो समाजमा छोरीलाई हेरिने छ छोरीले तिमी त छोरी मान्छे हो नि तिमीले यो गर्न हुँदैन भन्ने होइन यो चाहिँ छोराले गरे पनि छोरीले गरे पनि यो चाहिँ गलत हो यो चाहिँ तिमीले गलत गर्दैछौ यो चाहिँ राम्रो गर भनेर भनिदिनु पर्ने हुन्छ अर्को कुरा कस्तो हुन्छ कसैले कसैको छोराछोरी बिग्रिँदै गरेको देखाएको छ कसै कुलतको बाटोमा हिँड्दै गरेको देखाएको छ भने उसको मम्मी बाबालाई आएर भनिदिँदाखेरि उसले चाहिँ सजिलोसँग ग्रहण गर्ने अवस्था चाहिँ हाम्रो समाजमा छैन तिम्रो छोरीले यस्तो गर्दैछ है अथवा तिम्रो छोराले यस्तो गर्दैछ है भन्दाखेरि चाहिँ सजिलोसँग ग्रहण गर्ने अवस्था छैन त्यो भन्दाखेरि आफ्नो मम्मी बाबा पनि सचेत हुनु पर्यो कि होइन कतै हाम्रो छोराछोरीले नराम्रो काममा त लागिरहेका छैनन् कसै उसले सुनाएको कुरा कतै त होइन मैले सचेत गराउनु पर्छ कि भनेर गराउनु पर्ने हुन्छ अर्को कुरा हामीले चाहिँ बच्चाहरूलाई अहिले चाहिँ पढ्न लगाउने ट्यालेन्ट बनाउने पर्सेन्ट धेरै ल्याउने होडमा चाहिँ लागेका छौँ तर नैतिक शिक्षा चाहिँ हामीले दिन भुलेका छौँ घरमा एकजना पाहुना आयो भने ऊ आफ्नो कोठामा बसेर पढेको हुन्छ घरमा को आयो भनेर उसले भेट्दैन ऊ सोसलाइजेसन नभएको हो कि ऊ को आफ्नो मान्छे हो कि होइन भने चाहिँ उसले नचिनेको हो कि भन्ने भान हुन्छ जसरी हामी पहिला बच्चामा घरमा बस्दाखेरि कसै कहीँबाट कोही एउटा पाहुना आयो भने हाम्रो मान्छे हो भने उसको नजिक जाने बस्ने उसको काखमा बस्ने उसँग झ्याम्मिने हामी जुन गर्थ्यौँ नि अहिलेको बच्चाहरूमा चाहिँ त्यो छ छैन। तर यो चाहिँ यो नैतिक शिक्षाको अभावको कारणले चाहिँ यो भएको हो, यो हुनु चाहिँ राम्रो होइन भन्ने लाग्छ है मलाई। ऊ चाहिँ सबैसँग सोसलाइजेसन हुनुपर्छ, उसले चाहिँ के अरे मेरो यो आफन्त हो, यो चाहिँ के अरे फलानु हो, यसको महत्त्व यहाँनिर यस्तो छ भनेर चाहिँ उसले जुन इन्ट्रेक्सन गर्ने मौका पायो होइन, त्यो अपर्च्युनिटी पायो र आमा बाबाले त्यो गर्ने अवस्था जुटाइदियो भने चाहिँ त्यो बच्चाले चाहिँ समाजको वस्तुस्थिति बुझ्न पाउँछ होइन, जसले गर्दाखेरि चाहिँ उसले चाहिँ अझै यो उसको महत्त्वलाई बुझ्ला
पक्कै पनि। तपाईँसँग सामाजिक सञ्जालमा पनि जोडिँदा सामाजिक सञ्जालमा कहिलेकाहीँ तपाईँका अभिव्यक्तिहरू हामी पढ्छौँ होइन, त्यसले कतिपय बेलामा गत पनि पार्छ। हाम्रो संस्कारको कुरा गर्नुपर्दा संस्कारले महिला र पुरुष भनेर छुट्याएका धेरै कुराहरू छन्, जहाँ चाहिँ महिलालाई एकदमै पछाडि दासीका रूपमा राखिएको छ भने पुरुष चाहिँ सर्वश्रेष्ठ हुन् भन्ने खालले सिकाइएको छ होइन। पोहोरतिर हो क्यारे मैले यो सोह्र श्राद्धको सम्बन्धमा नि तपाईँको एउटा स्ट्याटस पढेको थिएँ, त्यस्ता संस्कारहरूलाई चाहिँ हामीले परिवर्तन गर्नुपर्ने हो कि होइन, के लाग्छ तपाईँलाई आफ्नो धारणा?
एकदमै परिवर्तन गर्नुपर्ने छ। जस्तै मैले तिजको ऋषि पञ्चमी जुन छ त्यसको व्रतमा चाहिँ एउटा कथा सुनाइन्छ, महिलाहरूले मात्रै पूजा गर्छन् त्यहाँ कथा सुनाइन्छ, त्यो कथामा चाहिँ महिनावारी हुँदाखेरि एउटा ब्राह्मणीले महिनावारी हुँदाखेरि चाहिँ उसले झुकिएर भान्सा छोई होइन, भान्सा छोको पापले चाहिँ ऊ अर्को जन्म लिए, कुकुर्नी भएर जन्मिए, उसको पापले चाहिँ उसको श्रीमान गोरु भएर जन्मियो भनेर जुन हामीलाई एउटा के अरे कथा सुनाइन्छ होइन, अनि त्यसबाट मुक्ति पाउन भनेर हामी पूजा लगाइन्छ होइन, त्यो के अरे सत्यता छैन नि त त्यसमा। हाम्रो महिनावारी हुनु भनेको त गर्भको कुरा हो नि त, ऊ त आमा बन्न तयारी हुँदैछ, उसले एउटा सृष्टिको रचना गर्दैछ होइन, भोलि सृष्टि चलाउने एउटा के अरे उसलाई चाहिँ उसले के अरे उसमा संसारमा ल्याउँदैछ होइन, त्यो गर्नु भनेको त गर्भको कुरा। त्यो बेला त पूजा गर्नुपर्ने, उसको सत्कार गर्नुपर्ने, उसलाई सम्मान गर्नुपर्ने, त आमा बन्न लायक भइस भनेर उसलाई त झन् के अरे उसका प्रोत्साहित गर्नुपर्ने हो नि त, उसलाई त त्यो बेलामा के दुरुत्साहित गरेर त्यस्ता खालका कथाहरू सुनाएर होइन गरिएको छ भने। अर्को कुरा मलाई लागेको है, मैले सबै धर्म संस्कारका ती के अरे उहरू त मैले पढेको छैन होइन, तर मलाई लागेको मैले जति बुझेँ सोह्र श्राद्धमा बाबाको तिथिको दिनमा चाहिँ के अरे श्राद्ध गरिन्छ, पिण्ड त दिइन्छ, तर्पण दिइन्छ, सबै पितृलाई दिइन्छ भन्छ, तर बाबाको तिथि पर्दाखेरि चाहिँ दिइन्छ, त्यो आमाको तिथि पर्दा चाहिँ दिइन्न होइन, यो पनि विभेद हो भन्ने लाग्छ। मैले त्यही मामिलामा चाहिँ आमाको गर्भाशय बिना बाबाको तिथिमा चाहिँ श्राद्ध गर्ने कुनै छोरा जन्मिन सक्ला र संसारमा भनेर मैले एउटा स्ट्याटस राखेको थिएँ। यो हामीले धर्म कर्म गर्नु भनेको राम्रो, हामी नैतिकवान हुन्छौँ, हामीले हाम्रो चित्त शुद्ध हुन्छ, हामीले धर्म के अरे व्रत बस्ने पूजा गर्ने भनेपछि हामी नुहाइ धुवाई गरिन्छ होइन, हामी आफू सरसफाइ हुने एउटा ऊ भयो, स्वास्थ्यको हिसाबले त्यो फाइदाजनक भयो, अनि त्यो दिनमा हाम्रो मन पवित्र हुन्छ, भगवान्लाई गएर पूजा गरेर आएपछि उसले होइन कुनै गलत कामतिर चाहिँ उसको ध्यान जाँदैन, त्यो राम्रो पक्ष हो होइन। तर त्यसैलाई चाहिँ अब एउटा संस्कार बनाएर गलत ऊ बनाएर होइन, यो चाहिँ महिलाले गरेको यस्तो पाप हो, यो पापलाई कटनी गर्ने यो गर्ने भन्, त्यो चाहिँ गलत हो भन्ने लाग्छ मलाई चाहिँ।
पक्कै पनि यस्ता धेरै संस्कार, यस्ता धेरै चलन जसको हामीले चाहिँ फलो गरिरहेका छौँ, यसरी एउटा आमा भन्ने शब्द नै अपमानित हुने गरी, एउटा नारी जातिको नै अपमान हुने गरिएका चाहिँ त्यस्ता कुरीतिहरूको, कुसंस्कारहरूको, कुचलनहरूको चाहिँ हामीले विरोध गरौँ र त्यसको विरुद्धमा चाहिँ राम्रो खालको चलनको चाहिँ हामीले सुरुवात गरौँ। हाम्रो संस्कृति सुन्दर छ, हाम्रो धर्म सुन्दर छ, तर हामीले गर्दै आएका कतिपय रीतिहरू चाहिँ कु छन् है, नराम्रा छन् है भन्न खोजिएको हो। त्यस्तो नराम्रोपन जुन हाम्रो धर्म संस्कृतिको आड लिएर बसेका छन्, त्यस्ता कुरालाई पन्छायो भने अझै हाम्रो धर्म संस्कृति चाहिँ सफा हुन्छ, अझै हाम्रो धर्म संस्कृति चाहिँ राम्रो हुन्छ। सबैजनाले चाहिँ यस्ता नराम्रा लागेका कुराहरूलाई चाहिँ त्यागेर राम्रो किसिमको सुरुवात चाहिँ गर्न जरुरी छ जस्तो लाग्छ। कार्यक्रममा सहभागी हुनुभयो, कार्यक्रमको अन्तिमतिर हामी छौँ। यस कार्यक्रम आमाप्रति धेरै समर्पित भएको कार्यक्रम भएको हुनाले पनि हामी प्रत्येक सहभागीलाई चाहिँ आफ्नो आमाको लागि स्मरण गर्ने समय प्रदान गर्छौँ। धेरै जस्तो कार्यक्रममा त आमा छोरी दुवैजनासँग हामी कुराकानी गर्छौँ, त्यति नै बेला एकअर्का बिचको सम्बन्ध होइन, एकअर्का बिचको माया पनि त्यहाँ चाहिँ छल्किन्छ। आज हजुरको आमा त यहाँ उपस्थित हुनुहुन्न, तर पनि आमालाई स्मरण गर्दा जीवनमा आमाको महत्त्व होइन, आमा भनेको चाहिँ के रहेछ जस्तो अनुभूति यहाँलाई भएको छ, अलिकति बताइदिनुहोस् न।
क्षमा भनेको यो शब्द नै यति छ, मनलाई कति शान्ति मिल्छ, कति आनन्द आउँछ होइन। जब हामीलाई पीडा हुन्छ आमा भन्दाखेरि हामीलाई त्यो पीडा कम भएको महसुस हुन्छ होइन। जब हामी खुसी हुन्छौँ आमा भन्दाखेरि हामीलाई त्यो खुसी चौगुना हुन्छ भनेपछि आमा त अब बयानै गर्न नसकिने होइन, व्याख्या गर्नै नसकिने एउटा ऊ हो। त्यो माथि पनि मेरो मम्मीलाई मैले मेरो आमालाई सम्झिनु पर्दाखेरि सायद म संसारको सबैभन्दा भाग्यमानी छोरी होला जसमा मेरो बाबा बनेर पनि मेरो आमा बन्नुभयो, मेरो साथी पनि मेरो आमा बन्नुभयो, मेरो दाई पनि मेरो आमा बन्नुभयो, मेरो भाइ पनि, मेरो छिमेकी, मेरो आदर्श, मेरो के अरे प्रेरणाको स्रोत हरेक उसमा चाहिँ मेरो आमा चाहिँ मेरो लागि चाहिँ एकदमै संसारको जुन भगवान भनेर के अरे गर्छन् त्यसमा सबैभन्दा ठुलो भगवान चाहिँ मेरै आमा हो।
हस्, यो समयको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
हस्, धन्यवाद हजुरलाई पनि बहिनी।
कार्यक्रम आमाका कथा छोरीका सपनाको आजको श्रृङ्खलामा हामीले स्वास्थ्यकर्मी राधिका गौतम बुनुसँग कुराकानी गऱ्यौँ। उहाँ शुक्ला गण्डकी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ। उहाँसँगको यो कुराकानी तपाईँलाई कस्तो लाग्यो र समग्रमा हाम्रो कार्यक्रम आमाका कथा छोरीका सपना यहाँलाई कस्तो लाग्दैछ? जस्तो लागेको छ उस्तै प्रतिक्रिया हामीलाई दिनुहोला। यहाँको सल्लाह सुझावपछि अझै कार्यक्रमलाई परिष्कृत गर्दै अगाडि बढाउनेछौँ। तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रियाका लागि फोन गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर हो 0654143178। कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफलसँगै म प्रस्तुत हुने नै छु। आजको श्रृङ्खलाबाट भने अस्मितालाई बिदा दिनुहोस्। नमस्कार।